بسم الله الرحمن الرحيم أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم السلام عليكم خواتين وبركاته. ایک زمانے میں جب میں پہلی بار اپنے مرشد صاحب کی خدمت میں حاضر ہوا تو انہوں نے کمال مہربانی فرمائی اور پہلی ہی ملاقات میں جو کہ obviously چند منٹ کی تھی انہوں نے مجھے کچھ پڑھنے کو دیا. ہر کم علم شخص کی طرح میں بھی اسی زوم میں مبتلا تھا کہ میں بہت کچھ جانتا ہوں. یہ انسان ہی کا المیہ نہیں ہے بلکہ شاید یہ قدرت کے رنگوں میں سے ایک رنگ ہے کہ صرف انسانی نہیں کہ جتنا کم علم ہوتا ہے اتنا ہی زیادہ اسے اپنے بارے میں زوم ہوتا ہے کہ میں بہت جانتا ہوں. جتنا لا علم ہوگا اتنی ہی زیادہ صاحب علم لوگوں پر تنقید کرے گا کہ اس میں یہ خرابی اس میں یہ خرابی اس میں یہ خرابی. پہاڑی برساتی نالا سال کے صرف دو مہینے جو مانسون کا سیزن ہے اس میں پانی آتا ہے, بڑا شیلو ہوتا ہے, اتھا ہوتا ہے, کم گہرائی ہوتی ہے اس کی. پانی بمشکل انسان کی ٹخنوں سے اوپر تک پہنچتا ہے پہاڑی نالے میں. لیکن یہ دیکھیے کہ اتنے کم سائز کا ہونے کے باوجود اس کا بہاؤ کس قدر تیز ہوتا ہے اور شور کتنا مچاتا ہے. وہ ندی اس سے بڑی ہوتی ہے لیکن پانی زیادہ ہونے کے باوجود اس کا شور نالے کی نسبت کم ہوتا ہے. نہر دیکھ لیجئے, بڑی روانی سے بہت کم شور پیدا کیے بہتی رہتی ہے اور اس زمینیں سیراب ہوتی ہیں. دریا نہر کی نسبت کہیں زیادہ گہرا ہوتا ہے, اس میں پانی نہر کی نسبت کہیں زیادہ ہوتا ہے لیکن اس کے بہنے کا نہ کوئی شور ہے نہ کوئی اس میں لہریں اٹھتی ہیں ماں سوائے سیلاب کے زمانے میں. سمندر جو پوری زمین کا آلموسٹ 2/3 ہیں اس میں بڑے بڑے جہاز تیرتے رہتے ہیں, دنیا بھر کی مخلوق اس میں بستی ہے لیکن اس کا ٹھہراؤ اس کا سکون کس قدر ہے اور اس کا سینہ کتنا وسیع ہے کہ بڑے بڑے جہاز اس میں ڈوبتے ہیں اور پتہ ہی نہیں چلتا کہ جہاز گم کہاں ہوا, ہر چیز کو اپنے اندر سمو لیتا ہے. تو شاید یہ اللہ کے رنگوں میں سے ایک رنگ ہے جو اس نے دنیا میں پیدا کیا کہ کوئی چیز جتنی گہرائی میں کم ہوتی ہے وہ شور اسی قدر زیادہ مچاتی ہے. تو میں بھی اپنے آپ کو بڑا علامہ سمجھتا تھا, جو لفظ انہوں نے پڑھنے کو دیا تو اس کو سنتے ہی میرے دل میں خیال آیا کہ کیا چیز ہے, اس سے کیا ہوتا ہے. اور پھر جو انہوں نے پڑھنے کا طریقہ بتایا وہ یہ تھا کہ ہر نماز سے پہلے ہارڈلی 4 یا 5 مرتبہ پڑھ سکتا تھا میں, کیونکہ اسے پڑھنا تھا مجھے وضو میں ہاتھ دھوتے ہوئے, تو ہاتھ دھوتے دھوتے 4-5 مرتبہ پڑھ لیتا. تو ساتھ بڑی سخت تلقین یہ فرمائی کہ دعا نہیں مانگنے تم نے. تو 3 دن تو میں صبر کر گیا, 4th دن میں نے یہ سوچا کہ دیکھوں دعا مانگنے سے ہوتا کیا ہے. تو میں نے وضو کرتے کرتے جو ہی وہ حرف پڑھا اور اس کے فوراً بعد دعا مانگی, میں نے دیکھا کہ بہت خوبصورت چیز دیکھی اس کی تفصیل میں, شاید جانا مناسب نہ ہو. تو میں نے اپنے مرشد صاحب سے دوسرے تیسرے دن جا کے عرض کیا کہ حضور میں نے یہ ایسی ایسی جگہ دیکھی. تو انہوں نے چونک کے مجھے بڑے غور سے دیکھا اور कहने लगे जरा दोबारा बोलो क्या देखा तुमने। तो मैंने फिर अर्ज कर दी, तो फिर किसी सोच में गुम हो गए और फिर फरमाने लगे जरा एक बार फिर बताना क्या देखा था। तो जब मैंने तीसरी बार बताया तो कहने लगे तुमने दुआ तो नहीं मांग ली कहीं। तो मैंने कहा जी, तो शदीद गुस्से में आ गए। फरमाने लगे कि अब यहां क्या लेने आए हो, चलो भागो यहां से। तो मैं उठ के चला गया। 6 महीने नहीं गया वहां, फिर कुछ मेरा जाती काम था और मैं उसे हर हाल में करवाना चाहता था। मैंने यहीं इसी कमरे में उस कोने में बैठे हुए इबादत करते करते रजू किया जनाब हजरत बाबा से ताजुद्दीन औलिया की तरफ, तो उनसे मुलाकात हो गई। तो फरमाने लगे कि मेरे मुर्शिद साहब की शक्ल दिखाई कि इनके पास चले जाओ, इनसे दुआ करा लो। मैं तो जाना नहीं चाहता था। अगले दिन फिर उधर रजू किया, फिर मुलाकात हुई, फिर फरमाया कि इनके पास चले जाओ, ये दुआ कर देंगे, काम हो जाएगा तुम्हारा। फिर तीसरे दिन रजू किया तो फिर बड़ी लंबी बात की उन्होंने, फरमाया कि ये बहुत बड़े वली अल्लाह हैं, इनके पास जाके इन्हें कह दो ये तुम्हारी बात मान जाएंगे, दुआ कर देंगे और उस दुआ के बाद तुम्हारा काम हो जाएगा। तो मैं गया तो जिसका डर था मुझे वही हुआ। बड़ा पोलाइटली बहुत नरमी से पूछा कि कैसे आए। तो मैंने कहा कि हजूर इधर से गुजर रहा था, सोचा आपको सलाम करता चलूं। फरमाया कि सलाम कर लिया? मैंने कहा जी, कि बस जाओ। तो मैंने दिल में कहा मैं तो पहले ही कहता था कि आदमी ऐसी है। 2-3 दिन के बाद फिर चला गया तो जाके अर्ज की मैं आज तो चाय पीने आया हूं। कि हाँ हाँ जरूर बैठो, मैं पिलाता हूं। तो चाय बना के मुझे कप दे दिया, मैंने पी ली। तो कहेंगे चाय पी ली तुमने? जी, बस अब जाओ। तो तीसरी बार जो गया तो कहने लगे कोई काम है क्या? मैं जी हाँ काम है, कहो। तो मैंने कहा कि इस तरह ये काम था और बाबा सैयद ताजुद्दीन औलिया से 3 दिन मुलाकात होती रही मेरी। तो बाबा सैयद ताजुद्दीन औलिया साहब ने मुझे यही फरमाया कि आपको पास चले जाऊं। तो हस्बे मामूल वो सख्त बिगड़ गए और बड़े जलाल के आलम में कहने लगे कि ये कौन होता है किसी के राज खोलने वाला, इसको तो आज रात मैं ठीक करूंगा। तो वो किस्सा मुख्तसर ये कि उसके बाद मैं जाता रहा। एक दिन मेहरबान हो गए तो मुझे कहने लगे कि एक काम करो, कुराने पाक में एक सूरा है वो पढ़ा करो। तो मैंने अर्ज किया कि आप कौन सी? कहने लगे सूरा तकाबुन पढ़ा करो ईशा की नमाज के बाद। ये किस्सा सारा सुनाने का मकसद ये था कि इंसान से जिंदगी में जब गलतियां और कोताहियां और ऐसी हरकतें हो जाएं कि इंसान पर कोई दुआ, कोई वजीफा, कोई वर्द, कोई अल्लाह ताला के सामने फरियाद काम न कर रही हो, तो ये सूरा जिसके बारे में ये तो हम जानते हैं कि वो कुरान पाक का हिस्सा है, लेकिन ये नहीं जानते कि इस सूरह के फजाइल क्या हैं। तो ऐसे मौके पर इंसान को चाहिए कि नमाज ईशा के बाद सूरह तगाबुन की तलावत करे रोजाना ईशा के बाद। ये 28वें सिपारे में है और कुरान पाक की 64वीं सूरह है। इसके 2 रुकू हैं, ज्यादा बड़ी नहीं है। इस सूरह की आयत नंबर 9 में लफ्ज तगाबुन इस्तेमाल हुआ है। उसी जुमले की बुनियाद पर इस सूरह का नाम अत्तगाबुन रखा गया। हम उर्दू में भी एक लफ्ज इस्तेमाल करते हैं गबन। ये तगाबुन लफ्ज गबन से डिराइव किया हुआ है। असल में उस आयत के एक हिस्से इस सूरा का वो जो जुमला है आयत नंबर 9 का हिस्सा, उसमें रब ताला ने इंसान को मुखातिब करके कहा है कि वो खसारे का दिन जाहिर होगा, तो वहां से इसका नाम तकाबन पड़ा। गमन हम उर्दू में आमतौर पर इन मायनों में इस्तेमाल करते हैं कि अगर कोई शख्स किसी का रुपया पैसा गैर कानूनी तौर पर अपने कब्जे में ले ले तो हम उसे गबन कहते हैं। अरबी में, क्योंकि वो बड़ी फसीह बलीग जुबान है, गबन न सिर्फ रुपए पैसे के बारे में इस्तेमाल होता है बल्कि अगर एक शराकतदार, चाहे वो जिंदगी का शरीक हो, बिजनेस का शरीक हो या घर का शरीक हो, अगर वो मशवरा भी ऐसा दे दे जिससे दूसरे को नुकसान हो, जानबूझकर ऐसा मशवरा भी दे दे, तो भी उसके लिए लफ्ज गबन ही इस्तेमाल होगा। अगर वो अपने शराकतदार का रुपया पैसा धोखे से, बदनीयती से कब्जे में ले ले, उसका गलत इस्तेमाल कर ले, तो भी गबन का लफ्ज ही इस्तेमाल होता है उसके लिए। चूंकि इंसान गलतियां करता है, कोताहियां करता है और उससे खसारे में चला जाता है, तो ये सूरा पढ़ने से इंसान की वो गलतियां, वो कोताहियां, वो खताएं वो माफ हो जाती हैं। अब इसमें प्रॉब्लम सिर्फ हमें एक पेश आएगी कि हम पाकिस्तानी कौम हर वक्त जल्दी में होते हैं। एक साहब ने बड़ा खूबसूरत किस्सा सुनाया, हमारे ड्रामा आर्टिस्ट हैं शुजात हाशमी, ये उन्होंने किस्सा सुनाया था। एक रोज हम रेलवे क्रॉसिंग पर फाटक बंद होने की वजह से रुके हुए थे सभी लोग। एक साहब साइकिल पर आए और उन्होंने उस बंद फाटक के करीब पहुंचकर साइकिल उठाई और रेलवे लाइन बगैर देखे क्रॉस करना शुरू कर दी। इतनी देर में ट्रेन आ गई थी जिसका उन्हें अंदाजा नहीं हुआ कि ट्रेन सर पे आई हुई है, तो बमुश्किल कोई एक या दो सेकंड के वक्फे से वो उससे बचे ट्रेन से। तो ये सब लोग जो देख रहे थे, ये सांस रोके उसको देख रहे हैं कि या अल्लाह खैर, ये बंदा बच जाए किसी तरह। तो जब वो बच गया तो इन्होंने आपस में एक दूसरे से कहा कि ये साहब कुछ बहुत ही ज्यादा जल्दी में हैं कि उन्होंने अपनी जान भी रिस्क पर लगा दी एक आध सेकंड बचाने के लिए। तो बड़ी हमदर्दी महसूस हो रही थी उन साहब के साथ ही, नहीं मालूम नहीं क्या जल्दी है जो अपनी जान तक पर खेल गए ये। तो जब रेलवे फाटक खुला और इन्होंने रेलवे क्रॉसिंग को क्रॉस किया, दूसरी तरफ पहुंचे, तो देखा कि वही साहब, एक साहब कोई मजमा लगा के खड़े थे, उनके मजमे में उनकी तकरीर आराम से सुन रहे हैं। तो हमारी जल्दबाजियां ऐसी ही होती हैं। तो इस सूरा में मुझे नहीं मालूम आपके पढ़ने से उसके असरात कितनी जल्दी आ जाएंगे, लेकिन मैंने 1.5 साल तक वो कष्ट काटा था कि मैं रोजाना ईशा की नमाज के बाद, खा मौसम कैसे ही क्यों ना हो, बैठ के आराम से पढ़ता रहता था। तो कहीं फिर जाकर मुझे दोबारा से मेरे मुर्शिद साहब ने जेर तरबियत कर लिया और दोबारा सबक दिया कि ये पढ़ा करो। ये सूरा इसकी, जिसके मैंने जैसे अर्ज किया, इसकी 2 रुकू हैं। इसमें राय का एक इख्तलाफ मौजूद है कि ये मदनी है या मक्की। कुछ लोगों का ख्याल ये है कि ये मदनी है और कुछ का ख्याल ये है कि ये मक्की है। लेकिन हजरत इब्न अब्बास रजी अल्लाह ताला अन्हु से रवायत है और इब्न जुबैर से भी यही रवायत है कि सूरा मदनी है, इसलिए इसे ज्यादातर लोग मदनी तस्लीम करते हैं। इसमें रब ताला ने इंसान को मुखातिब करके खुद इंसान की शक्ल सूरत के बारे में फरमाया है कि हमने इंसान को बहुत खूबसूरत शक्ल के साथ पैदा किया। इंसान के जिस्म के मुतनासिब होने का बयान किया है और कुफार उस वक्त के जो कुफार थे उन कुफार को मुखातिब करके कहा है कि ये समझते हैं कि हम इन्हें दोबारा जिंदा करके उठाएंगे नहीं। आप सल्लल्लाहु अलैहि वसल्लम से मुखातिब होकर फरमाया कि आप उन्हें अपने रब की कसम खा के कह दीजिए कि वो जरूर उठाए जाएंगे और उनका नामे अमाल उनके सामने पेश किया जाएगा और फिर उस वक्त उनकी मजाल नहीं होगी कि उस नामे अमाल को झुठला सकें। इसमें औलाद और खुश शक्ल बीवी का हवाला देकर भी रब ने कहा कि लोग जो अपनी औलाद और अपनी खुश शक्ल बीवियों के लिए या आजमाइश है उनके लिए, वो आजमाइश का लफ्ज इस्तेमाल किया और ये बात सच है कि इंसान अपनी औलाद के लिए सब कुछ कर गुजरता है, अपनी औलाद के फायदे के लिए वो गलत या सही, हलाल और हराम उसकी तमीज नहीं करता। अपनी औलाद को खुश देखने के लिए, उसे खुशहाल देखने के लिए सभी गलत इकदामात कर लेता है। एक कोताही जो इंसान से अक्सर होती है वो ये है कि हम कि इंसान अपने अहले खाना के लिए सच को अगर तब्दील न भी करे तो सच को छुपा लेता है ताकि मेरी औलाद को या मेरे अहले खाना को उससे नुकसान न हो, उनके फायदे के लिए हक बात को छुपा लेता है। ये सब चीजें रोज कयामत हमारे सामने आ जाएंगी और इंसान जिस औलाद के लिए सब कुछ करता है वो औलाद उस दिन काम नहीं आ पाएगी। मैं अक्सर बेशतर यहां यह अर्ज करता रहता हूं कि रब ताला के जो चाहने वाले हैं जुबानी नहीं दिल से, वो उससे उसकी तरफ से आने वाली हर मुश्किल, हर मुसीबत, हर आफत और तंगी, मुफलसी, गुर्बत, इन सब को वो खंदा पेशानी से बर्दाश्त करते हैं इतनी खूबसूरती से कि उनके करीबी तरीन लोगों को ये पता नहीं चलता कि ये किस हाल में है। आपने ऐसे साहिब ईमान देखे होंगे जो दुश्मनों के नरके में खड़े होते हैं लेकिन मुस्कुरा रहे होते हैं। ये पूरी तरह मालूम होता है कि अगले ही लम्हे मैं कत्ल कर दिया जाऊंगा इन दुश्मनों के हाथों, लेकिन उसके बावजूद वो बड़े सुकून से खड़े अपने दुश्मनों को मुखातिब कर रहे होते हैं। ये वो मुबारक लोग हैं जिनको अपने रब पर ऐसा भरोसा है, ईमान तो सबका ही है लेकिन अपने रब पर ऐसा भरोसा है कि मौत को बिल्कुल सामने देखकर भी उनके जहन में एक ख्याल रहता है कि मेरा रब मेरे साथ है और अगर मुझे इस वक्त मरना है तो ये मौत भी मेरे रब की तरफ से भेजी हुई है जिससे कोई मुफर मुमकिन नहीं है, और अगर मेरा वक्त अभी नहीं आया तो मेरा रब इन दुश्मनों को नर्वे समझ निकाल कर ले जाएगा। तो उनके चेहरे पर किसी किस्म का कोई खौफ, कोई मलाल, कोई गम नहीं होता, वो दुश्मन से कंप्रोमाइज नहीं करते। हम कभी अगर तन्हाई में बैठे हों तो बहुत گہرائی سے جائزہ لیں ایک واقعے کا، وہ ہے واقعہ کربلا. بارہا میرا ذہن ادھر گیا ہے، میں عقیدے کے لحاظ سے سنو العقیدہ ہوں، لیکن یہ ہستیاں تو تمام مسلمانوں کی ہیں، اور ان کا احترام اور ان کی عزت، ان سے پیار کرنا سب مسلمانوں پر واجب ہے. سب مسلمان کیا ہے؟ ہر انسان پر. جو کردار کربلا میں جناب حضرت امام حسین رضی اللہ تعالی عنہ نے دکھا دیا، وہ پوری انسانی تاریخ میں نہ پہلے کبھی ہوا ہے، نہ آئندہ کبھی قیامت تک ہو پائے گا. ہم سب صاحب اولاد ہیں، اگر کسی وقت ہم بیٹھ کے یہ سوچیں کہ ہماری بچوں میں سے کسی کی اگر ایک سوئی چبھ جائے تو ہمارا دل یہ چاہ رہا ہوتا ہے کہ اپنی جان دے کے بھی بچے کو ایک سوئی کی چبھن کی تکلیف سے ہم بچا لیں. چہ جائے کہ ایک ضعیف العمر انسان اپنے ہاتھوں سے اپنے جوان بیٹے کو تیار کرے، جبکہ یہ جانتا ہو کہ یہ اکیلا بچہ 10,000 کی فوج کے مقابل جا رہا ہے اور اس کی شہادت یقینی ہے، یہ لوٹ کے نہیں آئے گا. تو اپنے ہاتھوں سے تیار کر کے، اپنے ہاتھوں سے گھوڑے پر سوار کر کے، اور پھر اسے شہید ہوتا ہوا دیکھے اپنے خیمے کے دروازے کے باہر بیٹھ کے، اور پھر بھی نہ کوئی آنسو، نہ کوئی شکوہ، نہ کوئی گلہ، نہ کوئی تسبیح، نہ کوئی وظیفہ، بڑے سکون سے اپنے جوان بیٹی کی شہید ہوئے بھی لاش اٹھا کے ہاتھوں سے واپس لے آئے، پھر دوسرے بچے کو، پھر بھتیجے کو، بھانجوں کو اپنے ہاتھوں سے تیار کر کے، اور ان کی شہادت کا نظارہ انسان کرتا رہے، اور اینڈ پر جب اکیلے رہ جائیں تو خود گھوڑے پر سوار ہو کے دشمن کی فوج کی طرف چل جائیں. اس سارے پروسیس میں نہ کہیں کوئی شکوہ ہے، نہ کوئی گلہ ہے، نہ کوئی فریاد کی ہے، نہ چہرے پر ملال آیا ہے. یہی وہ لوگ ہیں جنہیں اپنے رب پر پوری طرح بھروسہ ہے، اور اس درجے کا بھروسہ ہے کہ وہ اپنا سب کچھ بڑی خوشی کے ساتھ قربان کر دیتے ہیں کہ میرے رب کی رضا یہی ہے، وہ یہی چاہتا ہے. تو جب انسان کو اپنے رب پر بھروسہ ہونے لگتا ہے تو پھر ایسے مقامات آ جاتے ہیں. ہمارے یہاں ذرا ذرا سی مشکلات آتی ہیں تو ہم پریشان ہوتے ہیں. بہت سال پہلے، 25 سال یا اس سے ذرا سا کم ہوگا عرصہ، تو میں اصل میں فجر کی نماز کے بعد سوتا ہوں، تو ان دنوں آفس جانا ہوتا تھا، اس سے پہلے مجھے اپنے مرشد صاحب سے مزار پہ حاضری دینا ہوتی تھی، تو میں ذرا ارلی اٹھتا تھا. وائف کی کوشش یہ ہوتی تھی کہ چونکہ مجھے صرف 1.5 گھنٹے سونا ہے تو اس دوران اٹھائیں نہیں مجھے، تو اس دن خلاف معمول انہوں نے مجھے کندھے سے ہلایا. وہ زمانہ تھا جب میں زمین پر بطور سنت کے سوتا تھا، تو انہوں نے کندھا پکڑ کے ہلایا اور کہنے لگی کہ دیکھو سوری، ابھی تم سوئے تھے، میں جگا رہی ہوں، لیکن ایک نیچے خاتون تشریف لائی ہیں جو بہت مصیبت زدہ ہیں، روئے جا رہی ہیں، بہت بیچاری، بہت تکلیف میں ہیں، دکھ میں ہیں، تو اس کی بات ذرا سن لو. تو جب میں پوری طرح نیند سے بیدار ہو گیا تو میں نے ان سے کہا کہ یہ جو خاتون تشریف لائی ہیں ان کی تکلیف آئی، آپ بھی سن لیجئے. حالانکہ میں प्राइवेसी का बहुत ख्याल रखता हूँ, तो मैंने उनसे कहा कि आप आ जाइए, मैं आपको दिखाऊं। तो उन खातून से मुलाकात हुई, रो रही थी, तो मैंने कहा बीबी हुक्म कीजिए, क्या हुक्म है, कैसे तशरीफ लाई इस तरह अलग सुबह। कहने लगी शाह साहब बड़ी मुसीबत में हूं, बहुत ही मेरी जिंदगी अजीर्ण हो गई है। मैंने कहा क्या हुआ, अल्लाह आप पे रहम फरमाए, मेरे सालन में मक्खी गिर जाती है। तो वाइफ मैंने हाथ दबाया कि कोई नहीं, अल्लाह का बंदा है, गलती हो जाती, खामोश रहिए। तो उनको रवाना कर दिया। उसके मेरा ख्याल है कोई एक महीने के बाद फिर खातून सुबह सुबह आ गई, फिर वही दोहराया गया। तो मैंने कहा आप आ जाइए, मैं आपको दिखाता हूं क्या तकलीफ है इन्हें, आ जाए आप। तो वो भी इसी तरह हंगामे किए हुई थी कि लुट गई, मर गई, परेशानी है, बात क्या है, ये सब उल्टे सीधे ख्वाब आते हैं। अब अगर हमारा ये आलम हो जाए कि बजाय इसके कि हम दुनियावी तौर पर तदबीर कर लें कि किचन में कोई इंसेक्टिसाइड स्प्रे कर दें, किचन की फ्लाई प्रूफिंग कर लें, तो हम नीम अंधेरे में लोगों के पास भागे जाते हैं कि वो दुआ कर दें कि मक्खी ना गिरा करे। ख्वाबों से हम इस तरह से खौफजदा होते हैं कि माज़अल्लाह ये खौफ ही शायद जिंदगी को कंट्रोल कर रहे हैं। जब तक मुसलमान इन चीजों से दूर थे तो साहिब अरूज थे। जब हम इन वहमों का शिकार होने लगे तो फिर जिल्लत और रुसवाई हमारे मुकद्दर में लिख दी गई। तो रब पे भरोसा करके अगर हम जिंदगी में चलें, ये सब जिंदगी का हिस्सा है, ये रब ने जिंदगी को यूं ही बनाया है कि इसमें जिंदगी में हर तरह के रंग हम देखेंगे, हर तरह के लोगों से वास्ता पड़ेगा। जिंदगी इसी का नाम है और हम उसे हंसी खुशी कबूल कर लें कि हमारी जिंदगी में राहतें भी आएंगी और दुख भी आएंगे, खुशहाली भी आएगी, तंदरुस्ती भी आएगी, तंदरुस्ती भी रहेगी जिंदगी में और बीमारी भी आएगी, नाकामियां भी होंगी और कामयाबियां भी होंगी। लोगों से हम फैज भी पाएंगे और लोगों से धोखे भी खाएंगे, ये सब जिंदगी का हिस्सा है, जिंदगी इसी का नाम है। तो जब हम उसे रूटीन में ले लेंगे और इस ईमान के साथ कि हमारा रब हमारे साथ है, और जब तक हमारा रब जिंदा और कायम है, अल्हम्दुलिल्लाह वो हमेशा जिंदा और कायम रहने वाला है, उस वक्त तक हमें वो संभाले रखेगा, तो फिर हम बेनियाज हो जाते हैं दूसरे लोगों के सामने जाके गिड़गड़ाने से, उनके सामने अपने दुख बयान करने से। अगर मुमकिन हो आपके लिए तो सूरह तकावन पढ़िए, सूरह तकावन ही का सबक है, वो यही सबक देती है कि जिंदगी को एज इट इज कबूल कर लो कि वो मिन जानिब अल्लाह है। और उसमें एक आयत का तर्जुमा ये है, गालिबन 11वीं आयत है वो, कि इंसान को कोई तकलीफ या ईजा नहीं आती मां सिवाय उसके जो रब की तरफ से हो। तो रब की तरफ से अगर कोई तकलीफ भेजी गई है तो किसी में हिम्मत नहीं कि उससे हमें बचा लिए, तो फिर हम रब के सामने सरेखम तस्लीम क्यों ना कर लें, उसको एज इट इज कबूल कर लें हंसते हुए कि या बारी ताला ये तू ही तो है जिसने सारी उम्र मुझे अच्छे हाल में रखा, अगर ये चार दिन की तकलीफ आ गई है तो मुझे पूरा यकीन है तेरी रहमत से कि तू इसे भी जल्दी ही मुझसे टाल देगा, खत्म कर देगा। اور وہ ختم کر دیتا ہے. سورہ تغابن عشاء کی نماز کے بعد ایک بار کوشش کیجئے کہ پڑھ لیں, اس سے بہت کچھ حاصل ہو جائے گا. وہ بنیادیں بن جاتی ہیں جس کا پچھلی بار میں ذکر کر رہا تھا کہ حروف مقطعات یا روح سے مطابقت رکھتا ہوا کوئی لفظ, کوئی تسبیح یا کوئی وظیفہ جس سے ہماری روح کی تعمیر ہو جائے, وہ اس وقت تک فائدہ نہیں دے گا جب تک کہ بنیادیں قائم نہ ہو جائیں. تو سورہ تغابن پڑھیے, اس کے لیے بنیادیں تیار ہو جائیں گی. اس کے بعد جب ہم کچھ پڑھیں گے تو اس کے فوائد کسی اور رنگ میں آئیں گے. اگر کوئی آپ کے ذہن میں سوال ہو تو میں حاضر ہوں. وعلیکم السلام.
چند ماہ قبل آپ نے اسی سورہ تغابن کے حوالے سے اس کی جب مقابل ایک لیکچر میں فرمایا تھا کہ آپ اسے کھلی صدا میں اور کھڑے ہو کر اس کا اس کی تلاوت سناتے رہے ہیں, تو کیا یہ سب اسی انداز سے کریں گے یا ہمیں؟
نہیں, میں اسے کھلے میں پڑھتا رہا ہوں, کھڑے ہو کے نہیں, بیٹھ کے پڑھا ہے. اگر آپ کے لیے ممکن ہو تو ایسی جگہ پر پڑھیے جو کھلی ہو, اور تنہائی میں پڑھیے اسے. لیکن اس کے پڑھنے میں میں ایک عرض کر دوں کہ بہت تیزی کے ساتھ ہم قرآن پاک کو پڑھتے ہیں جو درست نہیں ہے. ترتیل سے پڑھنا چاہیے جیسے رب تعالیٰ نے حکم دیا ہے کہ ایک ایک لفظ واضح اور صاف سمجھ میں آئے. بہت زیادہ سلو بھی نہیں پڑھیے اور بہت تیز بھی نہ پڑھیے کہ الفاظ پوری طرح ادا نہ ہونے پائیں یا سننے والے کو سمجھ نہ آ سکیں. تو ترتیل سے پڑھیے, کوشش کر لیجئے کھلی فضا میں پڑھ لیں. اگر نہیں پڑھ سکتے تو بند کمرے میں پڑھ لیجئے, لیکن پڑھیے ضرور, اس کے بہت سے فوائد آئیں گے انشاءاللہ. وعلیکم السلام. نہیں, وہ کچھ باتیں شاید میں واضح طور پر نہیں کہہ پاتا یا ہمیں یاد نہیں رہتی. دو تین چیزوں کو اکٹھا کر لیا آپ نے. سورہ تغابن نماز مکمل کرنے کے بعد سورہ تغابن پڑھ لیجئے, پھر قرآن پاک کی تلاوت کر لیں. وہ جو بات ہے اس میں سورہ تغابن کے بارے میں ایسی کوئی پابندی نہیں کہ بات کیے بغیر آپ سو جائیں, لیٹ جائیں. وہ بسم اللہ الرحمن الرحیم اور سورہ فاتحہ کے بارے میں میں نے عرض کیا تھا کہ اگر عشاء کے بعد ہم اس کو پڑھتے ہیں, اگر کسی شخص کو وہ ٹائم سوٹ کرتا ہے, تو پھر افضل یہ ہے کہ ہم کسی سے بات نہ کریں, اسی طرح سو جائیں, تھوڑی دیر سو جائیں, اس کے بعد جاگ کر پھر بے شک ہم بات چیت کر لیں. لیکن سورہ تغابن یا قرآن پاک کی تلاوت کے سلسلے میں ایسی کوئی بات نہیں ہے. ویسے جو نماز عشاء ہے اس کی اگر ہم چار فرض باجماعت پڑھ لیں اور باقی نماز ذرا لیٹ پڑھ لیں, وہ زیادہ بہتر ہے, اور اس کے بعد ہی ہم سورہ تغابن پڑھ لیں, قرآن پاک پڑھ لیں, تو آٹومیٹیکلی وہ وقت ہو جاتا ہے کہ دوسرے سب سوئے ہوتے ہیں گھر میں, انسان خاموشی سے اٹھتا ہے اور جا کے سو جاتا ہے.
بڑے شاہ صاحب کے ساتھ آپ نے کافی سفر نارتھ کی سائڈ پہ کیے, تو اس طرف ان کا کوئی خاص انٹرسٹ کی وجہ تھی یا ویسے آپ کے وہ چونکہ فرائض منصبی تھے وہاں؟
نہیں, وہ چونکہ بڑے شاہ صاحب سفر کے تو شوقین ہر فقیر ہوتا ہے, کہ فقیر کے لیے حکم یہی ہے کہ اللہ کی زمین پر چل پھر کر اللہ کی قدرت کا مشاہدہ کرے, کیونکہ فقر میں مشاہدے کو بہت بنیادی حیثیت حاصل ہے. بغیر مشاہدے کے انسان صاحب نظر نہیں ہو پاتا. تو فقیر سفر بہت کرتے ہیں. تو چونکہ وہ میں ان دنوں زیادہ تر ناردرن ایریاز میں جا رہا تھا کام کے سلسلے میں, تو شاہ صاحب میرے ساتھ تشریف رکھتے تھے جب, کیونکہ زیادہ سفر میں بائی روڈ کرنے کا عادی ہوں, تو گاڑی میں تشریف رکھتے تھے. یوں ان کا بھی ادھر کا سفر زیادہ ہو جاتا تھا, ورنہ اس کی کوئی روحانی وجہ نہیں رہی. وعلیکم السلام.
نظر لگنے کا کیا
کنسپٹ تو موجود ہے اسلام میں, لیکن معلوم نہیں کیوں کہ میرا رب کے بارے میں عقیدہ بڑا جاہلانہ ہے. میں جہالت کی حد تک اپنے رب پر اور اس کے رسول صلی اللہ علیہ وآلہ وسلم پر بھروسہ جہالت کی حد تک کرتا ہوں. میں تو ان لوگوں میں سے ہوں جو ماؤنٹ ایوریسٹ کی چوٹی پر چڑھ کے اگر ضرورت پڑ جائے تو چھلانگ لگا دوں گا نیچے, اس ایمان کے ساتھ کہ میرا رب میرے ساتھ ہے, وہ مجھے بچا لے گا. تو اس جاہلانہ یقین اور بھروسے نے ان چیزوں سے بہت دور کر دیا کہ میں کبھی یہ سوچ سکوں کہ نظر لگنا بھی کوئی چیز ہے, تعویذ جادو بھی کوئی چیز ہے. اسی گھر میں کوئی صاحب, معلوم نہیں کون صاحب تھے, لیکن جو بھی تھے تھے میرے دوست اور مہربان, کیونکہ وہ دوستی اور مہربانی ہی کا مظاہرہ کرتے تھے. ہر منڈے ایوننگ کو یہ گیٹ, یہاں دعا ہوتی تھی ان دنوں منڈے کو, تو گیٹ کے باہر کونے میں وہ ایک پتلا بنا کے میرا اس میں سوئیاں چبھو کے اور ایک ہنسلی کی ہڈی پر خون سے لکھ کے کہ اس کو موت آ جائے, اس کو یہ ہو جائے, اس کو وہ ہو جائے, وہ دبا دیتے تھے. میں دعا سے فارغ ہو کے نکلتا تھا تو مجھے احساس ہوتا تھا یہاں دبا ہوا ہے کچھ, تو میں اس کو وہاں سے نکال کے مٹی میں سے جا کے سامنے ڈسٹ بن میں پھینک کے گاڑی میں بیٹھ کے چلا جاتا تھا. تو میرے نزدیک تو ان چیزوں کی ویلیو اتنی ہے کہ کہکا لگایا جائے اور اٹھا کے ان کو ڈسٹ بن میں پھینک دیا جائے. یہاں یونیورسٹی والی جو کینال برج ہے, وہاں ٹریفک سگنل پر میں کھڑا تھا تو میری گاڑی کی پوری ونڈ اسکرین بلڈ سے بھر گئی, تو لوگوں نے ہنگامہ کر دیا, جادو ہو گیا جادو ہو گیا. میں نے کہا آپ تشریف رکھیے, کچھ نہیں ہوتا. تو واشرز چلائے, اس کے بعد وائپر چلا دیے, گاڑی لے گیا دفتر جا کے. وہ ڈرائیور دھو نہیں رہا تھا ڈر کے مارے, تو اس سے میں نے کہا لو پانی, میں اس کو خود دھو دیتا ہوں. تو اللہ کا شکر ہے آج بھی زندہ اور سلامت آپ کے سامنے بیٹھا ہوں. تو بھائی میں تو ان چیزوں میں قطن, یہ موجود ہیں, ان کا وجود ہے, لیکن شاید رب پر بھروسہ ان سے زیادہ طاقتور ہے. تو کن قصوں میں پڑھنے لگے ہیں نظر بد اور تعویذ اور جادو دھاگے ٹونے, رب کے سامنے سب بیکار ہیں, رب سب سے زیادہ طاقتور ہے. اور میرا اس آیت پر بے پناہ بھروسہ ہے کہ کوئی کسی کو فائدہ نہیں پہنچا سکتا اگر میں نہ چاہوں, اور کوئی کسی کو نقصان نہیں پہنچا سکتا اگر میں نہ پہنچانا چاہوں. تو جب رب نے یہ وعدہ کر لیا مجھ سے اس آیت کے ذریعے, تو مجھے ڈر کس بات کا ہے؟ پھر مجھے سر سے پاؤں تک کوئی دفن کر دے ان چیزوں میں تو بھی کیا ہوگا, آرام سے نکل آؤں گا وہاں سے, اس لیے کہ میرا رب موجود ہے مجھے بچانے کے لیے. آپ صلی اللہ علیہ وسلم کی نظریں عنایت ہے اپنے امت پر, پوری امت پہ نظر رکھتے ہیں, ان کے ہوتے ہوئے ڈر کس بات کا ہے؟ جو آدمی یہ پلٹ کے سوچے کہ یہ کیا ہے, انشاءاللہ تعالی. وعلیکم السلام.
انٹرسٹ کے بارے میں پوچھ لو,
جب اللہ تعالیٰ نے قرآن میں یہ فرمایا ہے کہ سود لینے والا، سود دینے والا اور سود کے کاروبار میں مدد کرنے والا مجھ سے کھلی جنگ کرتا ہے، تو رب تعالیٰ نے اس کو کوالیفائی کہیں نہیں کیا کہ اگر یہ 2% سالانہ پر ہو تو پھر اس کی اجازت ہے، ایسا نہیں کہا اس نے. تو جہاں احکامات بالکل کلیئر ہیں رب تعالیٰ کے، اس میں تاویلات میں جانے کی مسلمان کو ضرورت نہیں پڑتی. ہاں جہاں احکامات کلیئر نہیں ہیں اور حدیث سے بھی وہ کلیئر نہیں ہوتے ہیں، سنت سے کلیئر نہیں ہوتے ہیں، وہاں پر اجتہاد ہو سکتا ہے. لیکن سود کے بارے میں احکامات بالکل کلیئر ہیں، تو سود خواہ وہ 0.1% ہو یا 100% ہو، سود کی ممانعت ہے اسلام میں، اسے جائز نہیں قرار دیا جا سکتا. اصل میں علماء کرام نے، میں ان کو جھٹلا نہیں رہا، وہ مجھ سے کہیں زیادہ علم رکھتے ہیں اسلام کا، انہوں نے یہ تاویل جو نکالی ہے وہ اس سے نکالی ہے کہ سود کو منع اس لیے کیا گیا کہ اس سے انسانوں کی ایکسپلوٹیشن ہوتی ہے، تو وہ اس لیول کو الاؤ کر دینا چاہتے ہیں جس حد تک ایکسپلوٹیشن نہ ہو، ان کے ذہن میں یہ خیال ہے. لیکن میرا ذاتی خیال یہ ہے کہ وہ احکامات جو بالکل کلیئر ہیں قرآن پاک میں، ان پر تاویلات اس کی نہیں نکالی جا سکتی. تو سود خواہ کسی طرح کا ہو وہ حرام ہے. انشاءاللہ تعالیٰ اگلی اتوار پر شرط زندگی ملاقات ہوتی ہے آپ سے. السلام علیکم.